नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल मंगिर महिनाको 29 गते शनिबार, मार्ग शुक्ल चतुर्दशी, तदनुसार डिसेम्बर 14 तारीक सन् 2024, नेपाल सम्बत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। प्रधानमन्त्रीको प्रतिबद्धता सुशासन मार्फत समृद्धि शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन मार्फत देश समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाण्डुको बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको कपन ह्याण्डबल बहुद्देश्य खेल मैदानको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य गरेर सुशासन मार्फत देशको नवीन रूपान्तरण गर्ने दृढ़ता व्यक्त गर्नुभएको हो। उहाँले सरकारसँगै नागरिक तहबाटै समृद्धिको काम आरम्भ गर्न पनि आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, मिलेरै देश बनाउने हो, मिलेरै सुशासन ल्याउने हो, मिलेर नै देशमा भ्रष्टाचार अन्त्य गर्ने हो र देश विकासको अभियानलाई अघि बढ़ाउने हो। समृद्धि र समुन्नतिको यात्रामा देश अघि बढ़ेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, नेपाल एउटा दुर्गम देश भनिन्थ्यो तर अब नेपाल दुर्गम रहेन। 77 जिल्लामा गाड़ी पुग्छ, सबै जिल्लामा हेलीप्याड छन्, विद्युत विस्तार तीव्र पारिएको छ, खानेपानी 92% भन्दा बढ़ी क्षेत्रमा विस्तार भएको छ। प्रधानमन्त्री ओलीले नेपालका सबै क्षेत्रमा महत्वपूर्ण उन्नति हासिल हुँदै गएको भन्नुहुँदै पूर्वाधारको क्षेत्र, सड़क निर्माण र स्तरोन्नतिमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। उहाँले भन्नुभयो, हामी देशको विकास गरी छाड्छौ, हामीले गर्नै पर्छ, अर्को उपाय छैन। हाम्रो देशको विकास अरूले गरिदिँदैनन्, हरेक क्षेत्रमा विकास हुँदैछ, हामी निरन्तर काम अघि बढ़ाउँदैछौ। प्रधानमन्त्री ओलीले देशमा अराजकताको बीजारोपण गर्ने प्रयास भइरहेको टिप्पणी गर्नुहुँदै यसलाई रोक्न चेतावनी दिनुभयो। उहाँले कोही मान्छेको सानो स्वार्थले व्यापक हितलाई ओझेलमा पार्न नहुने बताउनुहुँदै विकासका कामलाई एकताबद्ध भएर अघि बढ़ाउन आग्रह गर्नुभयो। नेपाल र चीन सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो अर्को शीर्षक दिँदै गोर्खापत्र लेख्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताउनु भएको छ। नवौं नानहाई बौद्ध सम्मेलनको काठमाण्डू फोरमलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपड़ालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढ़ावा दिने बताउनु भएको हो। प्रधानमन्त्री ओलीले भन्नुभयो, हामी इतिहासको अविस्मरणीय कालखण्ड, पहाड़हरूको भव्य आलिंगन, नदीहरूको जीवनदायी प्रवाह र संस्कृतिहरूको गहिरो बन्धनमा बाँधिएका छौं। नेपाल र चीन बीच इतिहासदेखि नै असल मित्रता रहिआएको सो अवसरमा प्रधानमन्त्री ओलीले बताउनुभयो। नेपाल र चीन सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो, प्रधानमन्त्रीको प्रतिबद्धता सुशासन मार्फत समृद्धि, दुईवटा शीर्षकका समाचार गोर्खापत्रबाट लियौं। नर्सहरूको डरलाग्दो पलायन शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। निजी क्षेत्रको विराट मेडिकल कलेज, सरकारी स्वामित्वको कान्ति बाल र निजामती कर्मचारी अस्पतालले भोगिरहेका समस्या, नर्सिङ जनशक्तिको गम्भीर अभाव हुँदै गरेको बलियो उदाहरणका रूपमा आएका छन्। विराटनगरको विराट मेडिकल कलेजले नर्सिङ जनशक्ति अभाव भएपछि 3 महिना अघि 1000 नर्स माग गर्यो, तर 26 मात्रै नर्सले जागिरका लागि फारम भरे। मासिक 45,000 तलब दिँदा पनि नर्सहरू जागिरका लागि फारम भर्न आएनन्। नर्स नआएपछि कलेजले पुनः आवेदन खोल्ने तयारी गरेको छ। कान्तिबाल अस्पतालले गत भदौमा 24 जना नर्स जनशक्तिका लागि आवेदन खोल्यो। 100 हाराहारीको आवेदन पर्यो र कोटा अनुसार नर्सले रोजगारी पनि पाए, तर जागिर खाएको 2 महिनामै 20 जना नर्सले जागिर छाडिसकेका छन्। जागिर छाड्नेको संख्या बढ़ेपछि अस्पतालले फेरि नर्स माग गर्ने योजना बनाएको छ। त्यस्तै निजामती कर्मचारी अस्पताललाई नर्स टिकाउन धौधौ परेको छ। जागिर छाड्ने नर्सहरूको संख्या बढ्दा अस्पताल प्रशासनले अस्थायी नर्स राख्दै आएको छ। अस्पतालका निर्देशक डाक्टर विधान निधि पौडेलका अनुसार मासिक 5 जना नर्सले जागिर छाड्ने गरेका छन्। अहिले नेपालका अधिकांश स्वास्थ्य संस्थामा नर्सिङ जनशक्ति कम छ। तलब सुविधा कम भएका कारण अधिकांश नर्सले बीचमै काम छाड्ने क्रम बढ़दो छ। एकातिर जागिर छाड्नेको संख्या धेरै हुँदै जाने र नयाँ कर्मचारी माग गर्दा पनि फारम भर्नेको संख्या कम हुँदै जानु स्वास्थ्य संस्थाहरूका लागि चिन्ताको विषय बनेको छ। कुन देशमा छ नेपाली नर्सको आकर्षण, उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार श्रम स्वीकृति नलिई विदेश जाने नर्सको संख्या उल्लेख्य रूपमा रहेको छ। सीमित नर्सले मात्रै श्रम स्वीकृति लिएर विदेश जाने गरेका छन्। आर्थिक वर्ष 2080-81 श्रम स्वीकृति लिएर विदेश जाने नर्सको संख्या 734 रहेको छ। साउन यता कार्तिकसम्म श्रम स्वीकृति लिएर 167 जना नर्स विदेश गएका छन्। विदेश जाने मध्ये सबैभन्दा धेरै नर्स युके, जापान, अस्ट्रेलिया, क्यानेडा लगायत देश पुग्ने गरेका छन्। त्यहाँ तलब सुविधा पनि राम्रो भएका कारण नेपालीको आकर्षण रहेको छ। त्यस्तै जर्मनी, अमेरिका, मालदिव्स, दुबई, साउदी अरब, कतार लगायत देशहरूमा पनि नर्स जाने गरेका छन्। विभागका अनुसार नेपालबाट जापान, अस्ट्रेलिया, अमेरिका, क्यानेडा लगायत देशमा जाने नर्सले मासिक 2-5 लाखसम्म कमाउने गरेका छन्। तर सबै देशमा एउटै किसिमको सेवा सुविधा भने छैन। कतिपय देशमा क्षमताका आधारमा पनि नर्सलाई तलब सुविधा प्रदान गरिएको हुन्छ। नेपालमा भने नर्सको तलब शून्य छ। सर्टिफिकेट तथा स्नातक तहसम्म पढ़ेका नर्सलाई 15,000-40,000 तलब दिने गरिएको छ। पाइलटिङका रूपमा सरकारले नै युके पठाएको थियो 45 नर्स, अर्को उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। सरकारले गत वर्ष युकेसँग समन्वय गरेर 45 नर्स युके पठाएको थियो। वैदेशिक रोजगार विभागले पाइलटिङका रूपमा नेपालबाट 45 जना नर्सलाई युके पठाएको हो। 100 नर्सलाई युके पठाउने कोटामा त्यति बेला 600 जनाले आवेदन दिएका थिए, तर 45 जनाले मात्रै नाम निकाल्न सके। ती नर्स 2080 चैत्र अघि नै युके गएका हुन्। नेपाल र युके बीच भएको श्रम समझदारीका कारण त्यहाँ गएका नर्सहरूले रजिस्टर्ड नर्स बराबरको तलब सुविधा पाएका छन्। सम्झौता अनुसार गएका नर्सले वार्षिक रूपमा 27,000 पाउण्ड अर्थात 43,500,000 नेपाली रूपियाँ कमाउँछन्। अन्य ढंगबाट युके जाने नर्सले पनि वार्षिक 30,00,000 भन्दा बढ़ी कमाउने गरेका छन्। पाइलटिङका रूपमा सरकारले नै युके पठाएको थियो 45 नर्स। कुन देशमा छ नेपाली नर्सको आकर्षण, दुईवटा उपशीर्षक दिँदै नर्सहरूको डरलाग्दो पलायन शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। लेखा समिति सभापतिकी पत्नी अञ्जला सहित 26 विरूद्ध सहकारी ठगीमा मुद्दा शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। मोरङको धनपाल थान 3 कर्सिया स्थित उमा गौरी कृषि सहकारीको रकम अपचलन गरेको अभियोगमा संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला सहित 26 जना विरूद्ध मुद्दा दायर भएको छ। उहाँहरू विरूद्ध 22,48,27,700 रूपियाँ बिगो र छदेखि आठ वर्षसम्म कैद मागदावी गरेर जिल्ला अदालतमा मुद्दा चलाइएको हो। अभियुक्त 26 जना मध्ये सहकारीका संचालक समिति सदस्य रोशन राजवंशी यसअघि नै पक्राउ पर्नु भएको थियो। हिजो नै थुनछेक बहस गरेर अदालतले उहाँलाई पूर्वपक्षका लागि कारागार चलानको आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता सुदर्शन निरौलाले बताउनुभयो। यसअघि 10 जना विरूद्ध पक्राउ पूर्जी जारी गरिएकामा राजवंशी मात्र समातिनु भएको थियो। उहाँले भन्नुभयो अब बाँकी विरूद्ध पनि अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिन्छ। विराटनगर महानगरपालिका चारकी योगिता शर्मा बास्तोला लगायत 20 जनाको जाहेरीका आधारमा प्रहरीले उमागौरी सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान गरेको थियो। प्रहरी अनुसन्धान सकिएपछि संचालक समिति सदस्य राजवंशी बाहेकका 25 जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। लेखा समिति सभापतिकी पत्नी अञ्जला सहित 26 विरूद्ध सहकारी ठगीमा मुद्दा कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। प्लास्टिक फोहोर बढ्दै जोखिम शीर्षकमा अन्नपूर्णको मुख्य खबर रहेको छ। एक मुठा साग किन्नु परे प्लास्टिककै झोला प्रयोग हुन्छ। उपभोगका अधिकांश सामान प्लास्टिकमै प्याकिङ भएका हुन्छन्, अर्थात बिहान उठेदेखि नसुतेसम्म प्लास्टिककै सामानको प्रयोग गर्नुपर्ने अवस्था छ। तर प्लास्टिकजन्य पदार्थको बढ़दो प्रयोगसँगै यसको व्यवस्थापन जटिल बन्दै गएको छ। विश्वको अग्लो चुचुरो सगरमाथादेखि तराईकासम्म फाटसम्म प्लास्टिकजन्य फोहोरले वातावरण प्रदूषण गरिरहेको छ। स्थानीय सरकार संचालन ऐन 2074ले फोहोर मैला व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय सरकारलाई निर्देशन दिएको छ। तर पर्याप्त बजेट स्रोत साधन र चेतनाको अभावले फोहोर व्यवस्थापनमा स्थानीय तहले प्रभावकारी काम गर्न सकेका छैनन्। प्लास्टिक फोहोर बढ्दै जोखिम अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। भैरवामा आरएनपीएआर जडान प्रक्रिया शुरू शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता भिजिबिलिटीमा पनि उडान सञ्चालन गर्न भू उपग्रहमा आधारित प्रविधि आरएनपीएआर जडानको प्रक्रिया शुरू भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बाक्लो हुस्सू र कुहिरोका कारण जाडोयाममा हुने कमजोर भिजिबिलिटीमा पनि उडान र अवतरण नियमित गराउन उक्त प्रविधि जडान प्रक्रिया शुरू गरिएको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भन्नुभयो, हुस्सू र कुहिरोका कारण भैरवामा अवरोध हुँदै आएको उडान अवतरणलाई नियमित राख्न आरएनपीएआर जडानको प्रक्रिया शुरू भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको मापदण्ड अनुसार आरएनपीएआर सञ्चालनमा ल्याउन बिहिबार विमानस्थलको सम्पूर्ण विवरण एरोन्टिकल इन्फर्मेशन पब्लिकेशन एआईपीमा प्रकाशित गरिएको छ। भैरवामा आरएनपीएआर जडान प्रक्रिया शुरू गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। एक वर्ष अघि बनेको औषधिको मूल्य समायोजन कार्यविधि गुपचुपमै शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। स्वास्थ्य मन्त्रालयले एक वर्ष अघि नै बनेको औषधिको मूल्य समायोजन कार्यविधि 2079 को मस्यौदा गुपचुपमा राखेर औषधिको मूल्य समायोजनमा काम गरिरहेको छ। मूल्य निर्धारणको विषयमा औषधि व्यवस्था विभाग सम्बन्धित विज्ञ विश्व स्वास्थ्य संगठन यूएसआईडी र विभिन्न विदेशी विज्ञको समन्वयमा नियमावलीको मस्यौदा 2023 सेप्टेम्बरमै विभागलाई बुझाइएको थियो। विज्ञहरूले वर्षौंसम्म अध्ययन गरेर बनाएको नियमावलीको मस्यौदामा छलफल गरेर कार्यान्वयनमा लैजानु पर्नेमा पुनः सुझाव समिति बनाएर काम थाल्नुलाई सरकारको झारा टार्ने काम भएको भन्दै विज्ञहरूले आलोचना गरेका छन्। मन्त्रालयले भने विज्ञहरूको टोलीको सुझाव संकलन गरेर समायोजनमा लैजाने उद्देश्यले काम थालिएको दावी गर्दै आएको छ। हालसम्म दुईपटक मात्रै औषधिको मूल्य निर्धारण उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। औषधि ऐन 2035 दफा 26 आवश्यकताका आधारमा औषधिको मूल्य सीमा निर्धारण गर्न सकिने उल्लेख गरेको छ। अर्थात नेपाल सरकारको निर्णय अनुसार औषधि व्यवस्था विभागले औषधिको मूल्य निर्धारण गर्न सक्छ, जुन प्रावधान अनुसार 2064 र 2072 केही औषधिको मूल्य सीमा निर्धारण गरिएको थियो। त्यसबीचमा सिटामोलको समेत मूल्य निर्धारण गरिए पनि राजपत्रमा सूचना प्रकाशित नभएकाले पूर्णतया लागू हुन सकेन। एक वर्ष अघि बनेको औषधिको मूल्य समायोजन कार्यविधि गुपचुपमै नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। विश्व ब्यांकद्वारा 13.60 अर्ब सहायता अनुमोदन शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर छापेको छ। विश्व ब्यांकले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासहरूलाई सुदृढ पार्न 10 करोड़ अमेरिकी डलर करिब 13.60 करोड़ 80 लाख रूपियाँको सहायता अनुमोदन गरेको छ। उक्त ब्यांकको कार्यकारी निर्देशक बोर्डले वाशिङटनमा हिजो उक्त रकमको विकास नीति सञ्चालन अनुमोदन गरेको हो। नेपालको दिगोपनाका लागि सक्षम वातावरण सुधार गर्ने लक्ष्य राखेका 3 विकास नीति सञ्चालन कार्यक्रमको श्रृंखलामा यो दोस्रो रहेको विश्व ब्याङ्कले जनाएको छ। नेपाल, श्रीलंका र मालदिव्सका लागि विश्व ब्याङ्कका क्षेत्रीय निर्देशक डेभिड सिक्लेनका अनुसार यो व्यावहारिक श्रृंखला नेपालका लागि थप उत्थानशील र दिगोपन निर्माण गर्न र सबै नेपालीका लागि दीर्घकालीन विकासको आधारलाई चलाउन संरक्षण गर्न उत्प्रेरक हो। यस सहायता सञ्चालनले हरित वित्तीय साधन, जल सुरक्षा, सिंचाई, भूमिको प्रयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन र जलवायु तथा प्रकोप सूचना प्रणाली लगायत विभिन्न क्षेत्रमा नेपालको नीति कार्यक्रमलाई समर्थन गर्छ। वैदेशिक लगानी 6 अर्ब भित्रियो उपशीर्षकमा गोर्खापत्र लेख्छ। चालू आर्थिक वर्ष 2081-82 चार महिनामा झण्डै 6 अर्ब रूपियाँ प्रत्यक्ष वैदेशिक लगानी एफडीआई भित्रिएको छ। नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार साउनदेखि कार्तिकसम्म 5.76 अर्ब रूपियाँ वैदेशिक लगानी भित्रिएको हो। गत वर्ष सो अवधिमा 3.65 अर्ब रूपियाँ वैदेशिक लगानी भित्रिएको थियो। वैदेशिक लगानी 6 अर्ब भित्रियो। विश्व ब्याङ्कद्वारा 13.60 करोड़ सहायता अनुमोदन गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। 11 वर्षमा पनि बनेन सुनको ज्याला जर्ती निर्देशिका शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको भनाई मान्ने हो भने गहना बजारमा ज्याला जर्ती र गुणस्तरका नाममा मूल्यमा मन लाग्दछ। गहना व्यवसायीले ज्याला जर्तीका नाममा 15% शुल्क लिने गरेका छन्। केहीले त जर्ती पनि नभनी ज्यालाका नाममा चर्को शुल्क असुल्ने गरेका छन्। मूल्यसँगै कम गुणस्तरको गहनालाई 24 क्यारेटको मूल्यमा बिक्री गरिरहेको पनि विभागले जनाएको छ। यतिका विकृति विसंगति रहे पनि बजार अनुगमनमा सरकारको त्यति चासो छैन। बजारमा मूल्य हस्तक्षेप गर्ने दायित्व वाणिज्य विभागको हो, तर अनुगमनका लागि निर्देशिका नभएको भन्दै विभागले गहना व्यवसायीको पसलमा अनुगमन गरेको छैन। गहना बजारलाई व्यवस्थित गर्न कारोबार निर्देशिका जरूरी छ। गहनामा राखिने जर्तीदेखि त्यसको ज्यालासम्ममा मन लाग्दछ। केही व्यवसायीले ज्याला जर्ती र कहिले ज्याला मात्रै भनेर सर्वसाधारणलाई झुक्याइरहेका छन्। महानिर्देशक पौडेलले भन्नुभयो, तर के आधारमा अनुगमन गर्ने, कुन कानून र निर्देशिकालाई मानेर कार्यवाही गर्ने भन्ने नै निर्केल भएन। व्यवस्थित कारोबारका लागि निर्देशिका अति जरूरी छ। 11 वर्षमा पनि बनेन सुनको ज्याला जर्ती निर्देशिका, कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। करार पत्र रद्द हुँदा हर्षित रूसी सेनाका नेपाली शीर्षकमा कान्तिपुरकै भित्री पृष्ठमा अर्को खबर छ। युक्रेनको युद्धग्रस्त क्षेत्रमा 15 महिना बिताएर रूस फर्कदा भैरवाका विनोद कुमार गुरूङलाई दोस्रो जीवन पाए सरह भएको छ। उहाँ भन्नुहुन्छ, मृत्यु के हो, भोक के हो, प्यास के हो, नजिकैबाट देखे, अहिले मृत्युलाई जितेर आए जस्तो भएको छ। संयुक्त अरब इमिरेट्स यूएईमा सुरक्षा गार्डका रूपमा कार्यरत गुरूङ 2023 सेप्टेम्बर अन्तिम साता रूसी सेनामा भर्ना हुनुभएको थियो। सामान्य तालिम मात्र दिएर उहाँलाई युक्रेनको युद्धग्रस्त क्षेत्र बाहुमुत पुर्याइएको थियो। एक वर्षे करार सकिएपछि नवीकरण भएन, उहाँलाई कमाण्डरले रूस फिर्ता पठाइदिए। गुरूङ हाल मस्को स्थित सेनाको क्याम्पमा बसेर घर फिर्तीको दिन कुरिरहनु भएको छ। करार पत्र रद्द हुँदा हर्षित रूसी सेनाका नेपाली, कान्तिपुरको भित्री पृष्ठको समाचार हो यो। चुनढुङ्गा उत्खननले उजाडिएको राणा गाउँ शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर छापेको छ। रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर 3 र 4 को सीमा क्षेत्रमा पर्ने राणा गाउँको अधिकांश भाग वडा नम्बर 3 मा पर्छ। आफ्नो परम्परागत दैनिकी र गाउँको सामुदायिक अर्म पर्मबाट जोहो चलाइरहेको राणा गाउँलाई अहिले आपत आइलागेको छ। आपत पर्ने विषय हो चुनढुङ्गा खानी उत्खनन। 2074 सालदेखि चुनढुङ्गा उत्खनन कार्य शुरू भएको थियो। खानी तथा भूगर्भ विभागले विभिन्न 30 बुदे शर्तसहित खानी उत्खननको अनुमति दिएको थियो। वातावरणीय मूल्यांकन, खानी क्षेत्रको व्यक्तिगत घर जग्गाको उचित मुआवजा, वन क्षेत्रमा सम्बन्धित निकायको अनुमति, वार्षिक रूपमा प्रतिवेदन भूगर्भ विभाग तथा स्थानीय गाउँपालिकामा बुझाउनु पर्ने लगायतका थुप्रै बुदा छन् जसको पूर्ण पालना भएको छैन। खानी उत्खनन नै गर्ने भएपछि राणा गाउँको करिब 65 घरको माग थियो। सम्झौता अनुसार एकै पटक किनबेच हुनुपर्ने, तर सम्झौता पालना गर्न कम्पनीले आनाकानी गरेसँगै शुरू भयो राणा गाउँको अप्ठ्यारो यात्रा। चुनढुङ्गा उत्खननले उजाडिएको राणा गाउँ शीर्षकको समाचार नयाँ पत्रिकाबाट लिएका छौं। अलैची उत्पादन घट्यो, मूल्य बढ़्यो शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। अलैचीको उत्पादन घटेपछि मूल्य बढ़ेको छ। यस वर्ष प्रति मन 40 किलो 1,07,000 रूपियाँसम्म पुगेको अलैचीको मूल्य अहिले 1,05,000 रूपियाँमा कारोबार भइरहेको नेपाल अलैची व्यवसायी महासंघले जनाएको छ। अलैची उत्पादन घट्यो, मूल्य बढ़्यो कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। कान्तिपुरले नै अर्थपृष्ठमै अब नागरिक एपमै राष्ट्रिय परिचय पत्र शीर्षकमा समाचार छापेको छ। नागरिक एप र राष्ट्रिय परिचय पत्र बीच अन्तर आबद्धता इन्टिग्रेशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अब नागरिक एपभित्रै राष्ट्रिय परिचय पत्र एनआईडीको विकल्प देखिने भएको हो। गत कार्तिक 2 मन्त्री परिषद बैठकले अन्तर आबद्धताका लागि स्वीकृति दिएको थियो। अब नागरिक एपमै राष्ट्रिय परिचय पत्र कान्तिपुरको अर्थ पृष्ठमा खबर रहेको छ। र प्रहरीमा किन पुग्दैनन् अनलाइन बाल यौन दुर्व्यवहारका घटना शीर्षकमा कान्तिपुरले नै भित्री पृष्ठमा समाचार बनाएको छ। स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जाल प्लेटफर्म चलाउने बालबालिका साइबर अपराधी र बाल यौन दुराचारीको निशानामा पर्ने क्रम बढ़ेको छ। सामाजिक सञ्जालमा विशेष गरी साइबर ग्रुमिङ र सेक्स पोर्सन जस्ता घटना बढ़ेको विज्ञहरूले बताएका छन्। यसले बालबालिकाको अनलाइन सुरक्षामा चुनौती थपेको उनीहरूको भनाइरहेको छ। प्रहरीमा किन पुग्दैनन् अनलाइन बाल यौन दुर्व्यवहारका घटना कान्तिपुरको भित्री पृष्ठको समाचार हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।